کھلتے نئے ہر دن دن ابواب زندگی، یا رب ہمیں سکھا دے دے آداب زندگی۔
الحمدللہ رب العالمین، الصلاۃ والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ پیارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جو شخص مجھ پر ایک مرتبہ درود پاک پڑھے گا، اللہ تعالی اس پر 10 رحمتیں نازل فرمائے گا، 10 نیکیاں اس کے نامہ اعمال میں لکھی جائیں گی، 10 گناہ اس کے مٹا دیے جائیں گے اور 10 درجے بلند کر دیے جائیں گے۔ صلی اللہ علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم، صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ۔ دو طرح کی کیفیات ہیں جو انسان کو زندگی میں درپیش رہتی ہیں، ایک کو کہتے ہیں غم اور ایک کو کہتے ہیں خوشی، دکھ اور سکھ، راحت اور تنگی۔ تو پشیمانی، پریشانی اور اس کے ساتھ ساتھ آسانی، یہ بھی یوں بولیے کہ ایک ملتا جلتا مضمون اور مفہوم یہ چیزیں جہاں رکھتی ہیں۔ اللہ تبارک و تعالی ہمیں عافیت اور سلامتی عطا فرمائے، تکلیفوں سے، دکھوں سے اللہ پاک ہمیں بچنے کی توفیق عطا فرمائے۔ کیا سگیری کبھی ایسا ہو سکتا ہے کہ انسان وہ لائف سٹائل جو ہے وہ اختیار کر لے یا وہ طریقہ اختیار کر لے کہ اس کی زندگی سے غموں کا یا دکھوں کا خاتمہ ہو جائے؟
ایسا تو ممکن نہیں ہے کہ کوئی ایسا بندہ ہو جسے کوئی غم نہ پہنچاؤ۔ اب دیکھیں کہ موت جو ہے ہر کسی کے گھر میں آئی ہے۔ اگر کسی کے دادا حیات ہیں تو ان کے پردادوں کو تو موت آئی ہے، اگر پردادا بھی حیات ہیں تو ان پردادا کے والد کو تو موت آئی ہے۔ البتہ یہ جو غم ہوتا ہے، چونکہ وہ موت کا تو ہر ایک کا ذہن بنا ہوتا ہے کہ نہیں مرنا ہے، اور کاش یہ اچھے طریقے سے ذہن بنا ہوا ہو نا کہ ساتھ میں یہ بھی ہو کہ مجھے جو نا وہ اللہ تعالیٰ کے حضور پیش ہونا ہے، تو بھی بندہ جو نا وہ گناہوں سے بھی بچے گا اور کئی چیزوں سے بچے گا۔ چونکہ جو غیر ہے، جو اللہ تعالیٰ کو نہیں مانتا، وہ یہ موت کو تو مانتا ہے
جی،
وہ یہی کہتا ہے کہ بس بندہ ختم ہو جائے گا، ختم۔ خیر اصل تو کسوٹی یہی ہے کہ اللہ کے حضور حاضر ہونا ہے، یعنی بروز قیامت اور برزخ کا معاملہ۔ البتہ یہ ضرور ہے کہ اس کے علاوہ کہ بعض اوقات بندے کو پریشانی آتی ہیں، مصیبتیں آتی ہیں، اس کا انکار نہیں ہے۔ اگر بندہ اللہ کی رضا پر راضی رہے تو یہ غم جو ہے نا اس کی زندگی میں جو ہے وہ اس کو ڈسٹرب نہیں کرتا۔ بس یہ جب ذہن بنا، اس کا جب ذہن بن جائے گا کہ بس یہ میرے مالک کی مرضی، وہ جس حال میں مجھے رکھے اس نے رکھا ہے نا، بس ٹھیک ہے، ختم۔ اب یہ غم جو ہے غم، یہ بھی تکلیف ہے۔ اب مثال ہوگا کسی ہاتھ کٹ گیا یا کسی کا کوئی ایکسیڈنٹ ہو گیا، اب یہ بھی غم تو ہے نا، پریشانی تو ہے نا، مگر کیا کہ اب یہ اللہ کی رضا پہ راضی رہ کے جو مالک کی مرضی۔ اب یہ تکلیف اس کو قلبی تکلیف نہیں دے گی۔ اب جو جسمانی درد ہے وہ جسمانی درد ہی رہے گا، قلبی درد نہیں ہوگا۔ قلبی درد کب ہوگا؟ کہ جب وہ اس کی توجہ یہاں سے ہٹے گی، جب اس چیز سے ہٹ جائے گا کہ رضا مولا سے ہٹ جائے گا، رضا مولا عظم اولا سے۔ بلکہ بزرگوں کو تو ایسے واقعات ہیں کہ اگر ان کو کوئی تکلیف نہیں پہنچتی تو یہ پریشان ہو جاتے تھے، یا کہ ایسا نہیں کہ رب تبارک و تعالی ہم سے ناراض ہے کیونکہ ہم نے تو احادیث میں یوں پڑھا ہے۔ تو یہ تو بعض وقت پریشان ہوتے تھے، جیسے تکلیف پہنچی تو اس پر یہ الحمدللہ کہتے تھے، یہ ان کی شانتی، یہ ان کا تھا معاملہ۔ تو خیر، ورنہ ایسا کوئی شخص نہیں ہے بڑے سے بڑا مالدار ہو، پریشانی تو اس کو بھی ہے۔ اب جو بڑے سے بڑا مالدار ہوتا ہے تو بعض وقت یہ ہوتا ہے کہ وہ بیچارہ پیسوں کی تو فراوانی ہے مگر کھا پی نہیں سکتا۔ بڑے سے بڑا غریب ہے، اس کو پیسوں کی فراوانی نہیں ہے مگر وہ کھا پی سکتا ہے
جی۔
مگر چونکہ رزق کا ذمہ اللہ تبارک و تعالی نے لیا ہے
جی،
تو وہ غریب کے جس کے پاس پیسوں کی فراوانی نہیں ہے یا پیسے بالکل ہی نہیں ہے، اس کا بھی پیٹ بھر جاتا ہے، کوئی نہ کوئی سبب بن جاتا ہے۔ ایک انسان ہے تو جانور ہے، جانور کے تو پیٹ بھر ہی جاتا ہے نا، تو انسان اشرف المخلوقات ہے، تو پیٹ تو اس کا ہی بھر جاتا ہے۔ تو اب دیکھیں نا کہ یہاں یہ کھا سکتا ہے، یہ और असल जो परेशानी ना वो ना खा सकने वाली है कि ये पैसा है किसी काम का नहीं, बंदे के पास पानी भी होता है, अच्छा खासा मशरूब होता है, सब कुछ होता है, मगर वो पी नहीं पाता, पीने से वो कासिर रहता है कि चूंकि अगर ये पिएगा तो फिर जो निकलेगा कैसे, बहुत मसाइल होते हैं,
जी,
पथरी
यूरिन
का मसला
प्रॉब्लम,
होता है, यूरिन प्रॉब्लम होता है,
किडनी प्रॉब्लम होता है,
किडनी प्रॉब्लम होता है, ये सारे मसाइल होते हैं, बाज़ औक़ात होते हैं बाज़ लोगों के साथ। अब वो क्या कहते हैं कि वो बेचारे,
मशरूब तो मशरूब सही थी, जब किडनी प्रॉब्लम होता है तो पानी पीने का भी
हाँ
प्रॉब्लम
बिल्कुल
हो जाता है कि अब
आ,
इतना ही पानी पी सकते हैं, इससे ज्यादा नहीं पी सकते।
बिल्कुल कि एक लिमिट पीना
जी
पड़ता है कि
बिल्कुल
ज्यादा नहीं पी सकते,
ऐसे ही,
वरना फिर वो पानी बैक मारता है और फिर सांस में प्रॉब्लम होती है।
अल्लाह
तो अब अगर ये भी बंदा अल्लाह की रजा पे राजी रहे ना, रजाए मौला अज़ मौला, कुछ भी नहीं है ये तकलीफ, इसके लिए कुछ भी नहीं है, ठीक है, किडनी प्रॉब्लम है, कोई मसला नहीं है। अमीर सोना फरमाते हैं मेरे पास जो है ना वो एक शख्स आया था, उसका जो है वो यूं समझे कि डॉक्टरों ने उसको जो ना बिल्कुल मायूस इलाज किया था, वो बेचारा खुद भी कह रहा था कि मेरा ये मर्ज है और हो सकता है कि मैं जो ना चंद दिनों में मेरा इंतकाल हो जाए, बकुल डॉक्टर के मेरे बचने की उम्मीद नहीं है ऐसे आजमाइश में। अमीर सोना फरमाते मुझे हैरत होती थी कि वो फिर मुस्कुरा रहा था कि बस जो अल्लाह की मर्जी,
अल्लाह।
फिर इसके बाद वो नजर भी नहीं आया। तो ऐसे भी है, तो वही के बंदा जो है ना अपने रब की रजा पे राजी रहे तो ये गम गम नहीं होगा,
या मरहबा,
और अगर अपने रब की रजा पे राजी नहीं है
ये तो रोज जिएगा रोज मरेगा।
तो रोज ये मरेगा, रोज गमजदा होगा, अगर चाहे उसे लाखों रुपए तनख्वाह फिर भी गमजदा होगा, क्योंकि फिर भी ये वो 1 लाख रुपए तनख्वाह तो 2 लाख वाले को देखा, 2 लाख तनख्वाह तो 3 लाख वाले को देखेगा, 3 लाख है तो 4 लाख वाले को देखेगा, तो सर अपने से बड़े को देखता जाएगा गमजदा होता जाएगा, और शुक्रगुजार होगा तो फिर अपने से छोटे को देखेगा।
या मरहबा,
और अगर रिजा का जहन होगा अल्लाह ताला की रिजा का, तो फिर तो जहर के ये शुक्र तो फिर भी करेगा,
क्या बात है,
मगर बस ये रिजा पे राजी रहेगा,
सुभान
इसकी
अल्लाह।
तवज्जो और कहीं नहीं जाएगी, ना अपने से ऊंचे की तरफ जाएगी ना नीचे की तरफ जाएगी, ये बस अल्लाह की रिजा पे राजी रहेगा, बस खत्म।
सुभान अल्लाह, सुभान अल्लाह। ये बात तो क्लियर होगी कि कोई भी लाइफस्टाइल या कोई भी अंदाज ऐसा नहीं हो सकता कि हम बोलें कि ये इख्तियार करने से जिंदगी में कोई दुख आएगा ही नहीं।
बिल्कुल
दुख ने तो जो जो उसका टाइम होना है उसने आ ही जाना है,
बिल्कुल
तो बंदा अल्लाह की जो है वो जात की तरफ, रिजा की तरफ जो नजर रखे, कदा की तरफ। मरहबा, अल्लाह बरकत दे आपको। मैसेज पर हमारे पास एक सवाल है, शहजाद भी कह रहे हैं कि अगर कोई शख्स अपने पीर साहब का शजरा ना पढ़े, उनकी मना की हुई बातों से ना रुके, उनके अता किए औराद वज़ायफ़ भी ना पढ़े, तो क्या ऐसे शख्स की बैत बाकी रहेगी?
अने देखें, अगर कोई ये जो उन्होंने कहा जो चीज़ें पढ़ने के लिए दी वो नहीं पढ़ता और जिन कामों से रोका वो नहीं रुकता, तो इससे ये कि वो बेहद तो नहीं जाएगी, जब तक उन पीर साहिब के लिए उसके दिल में कोई ऐसी बात ना हो जाए कि यानी उनकी जो ना वो ताजीम खत्म ना हो जाए, तब तक तो उसे बेहद बरकरार है।
ये जो उसने रविश जिसका जिक्र किया गया है, ना वो वज़ायफ़ पढ़ रहा है ना वो बातों से रुक रहा है, इसको किस तरह तब्दील किया जाए, या ये हौसला अफजा तो यकीनन नहीं है इसको, कि मैं कैसे कह दूं कि ये हौसला अफजा
देखिए ये
है या
हौसला
नहीं?
अफजा तो नहीं है। अब देखें कि अब अगर वो पीर साहब हैं तो उन्होंने बिल्कुल सीधा नमाज का भी कहा होगा, तो सबसे पहले ये देखें ना, ये पीर साहब को ना देखे, ये अपने रब तबारक व ताला को देखे, अपने पीर के भी रब को देखे, ये तो उसका हुक्म है नमाज पढ़ना, ये पीर साहब का थोड़ी हुक्म है, अल्लाह ताला का हुक्म है तो नमाज पढ़े। तो यूँ कई चीजें हैं कि जो पीर साहिबान जो हुक्म देते हैं ना वो अल्लाह के रजा वाले हुक्म देते हैं, अल्लाह के फराइज का हुक्म देते हैं। अलबत्ता ये जरूर देखा गया है कि अगर कोई कामिल पीर का मुरीद होता है तो जो पहले बेनमाजी था तो नमाजी बन जाता है, उसके लिए नमाज पढ़ना आसान हो जाता है, उसको नमाज की तौफीक मिल जाती है,
बाज़
नेक कामों की तरफ आ जाता है, ये तो होता है।
औक़ात सही
बाज़ का शामत आमल ऐसी होती है, उसकी हरकतें ऐसी होती हैं कि कामिल पीर के मुरीद होने के बावजूद भी जो है वो अपनी गलत हरकतों में डूबा हुआ होता है, तो उसको चाहिए इस्तिगफार की कसरत करे
मरहबा,
और अपनी खैर मनाए, अल्लाह ताला से दुआ करे और इस चीज से डरे कि ये चीज अच्छी नहीं है ना, क्योंकि नमाज नमाज है, नमाज के बगैर बंदा कैसा।
कॉल नहीं
बिल्कुल कॉल,
जी।
मेरा सवाल शहजादे जोर से है, मर्द ने गले में चांदी की चेन और हाथ में 2 या 3 अंगूठियां पहनकर नमाज पढ़ी तो नमाज का क्या हुक्म है?
4.5 माशे से कम वजन चांदी, उसमें भी जो ना एक नगीना या पत्थर होना जो ना वो जरूरी है, इसके बगैर जो है ना, अच्छा वो भी सिर्फ एक वक्त में जो ना वो एक ही अंगूठी पहन सकता है, इसके अलावा और कोई अंगूठी पहनने की इजाजत नहीं। और वो एक अंगूठी अगर पहनता है जो शरीयत के मुताबिक है वो तो जायज़ है। अच्छा वो जायज़ है और ईदेन में मुस्तहब है बस, वरना जायज़ है कि ना सवाब ना गुना, ईदेन में सवाब है बस, वो मुस्तहब है। ठीक है
वो
अच्छा,
भी एक खास पर्सपेक्टिव में ही है सही।
अब वही बस यही कि जो 4.5 माशरे कम वजह चांदी हो रही है, एक तो ये। दूसरा ये कि अब अगर वही अंगूठी अगर दो पहनी तो भी नाजायज, 4.5 माशरे से ज्यादा वजन वाली ज्यादा चांदी हो तो पहनी तो भी नाजायज। अच्छा उसने पत्थर बगैर की पहनी, रिंग पहन लिया, अगर 4.5 माशरे से कम वजन है उसकी चांदी का तब भी नाजायज, चांदी की वो चेन पहन ली तो ये भी नाजायज, कि ये सब जो है ना वो गुनाह है, ये मकरूह तहरीम है। और इनके साथ जो इनके होते हुए या पहनते हुए जो इसने नमाज पढ़ी तो वो नमाज बाद में दोहरानी पड़ेगी अंगूठियों उतार कर,
सही
अलबत्त वो अगर जो शरीयत के मुताबिक अंगूठी वो नहीं उतारनी पड़ेगी
सही।
तब ये नमाज दोहरानी पड़ेगी यादा की नियत से।
अंगूठी पहनी हो तो फिर उसके दीगर मसाइल भी हैं
बिल्कुल
वुजू के
हाँ
एतबार से,
वो
पानी
अलग है,
वगैरह
बिल्कुल
तो नहीं है कि वो पानी नीचे जा सके।
बिल्कुल हाँ, अगर इतनी अंगूठी सख्त है अब जो है ना वो पानी नहीं गुजरेगा तो फिर तो जहर के उसको उतारना पड़ेगा। अच्छा नॉर्मल है, थोड़ी सी लाने से हिल जाती तो अभी वुजू करते हुए उसको हटाना पड़ेगा ताकि पानी अंदर से गुजर जाए। वैसे पानी जहर के सैलान तो होता है इसमें,
सही
मगर चूंकि वो दो कतरे बहना जरूरी है ना
जी हाँ
धोने की तारीफ में, तब आएगा, गीला करना नहीं है, कतरे बहाना जरूरी है, तो
ऐसी बात
इसलिए उसको हटाना पड़ेगा या बिल्कुल अच्छे तरीके से हिलाना पड़ेगा नल के नीचे।
दुरुस्त फरमाया आपने। तो
तो
ये
ये के वरना फिर जो इयादा वाजिब होगा,
ठीक हो गया जी,
लौटाना याद आए नहीं लौटाना,
ठीक हो गया
दोबारा पढ़ना, ये
सही।
वाजिब होगा।
ये अंगूठी जो है ना ये मैं फलां जगह से लेकर आया था, ये मुझे किसी बाबा जी ने दी थी, ये मेरे जो है ना वो खास बनवाई हुई नक्श वाली जो है वो अंगूठी है, ये अंगूठी जो है ना मैं फलां दरबार पर गया था वहां से जो है वो लेकर के आया था। ये एक तसलसल बाज लोगों का जो है वो होता है। अच्छा फिर बाज लोगों की अंगूठियां बिल्कुल फ्लैट सी होती हैं, धात की होती हैं, उसके ऊपर कोई ना कोई नक्श जो है वो कंदा होता है उसके ऊपर, तो ये इसके बारे में आप क्या कहेंगे?
देखें हुक्म सिर्फ अल्लाह का चलेगा, इताअत तो उसके रसूल की होगी, उसके रसूल के सारे हुक्म भी माना जाएगा, इताअत भी की जाएगी, इतबा भी की जाएगी, इताअत वही हुक्म। तो हमें तो देखें जो अल्लाह और रसूल ने फरमाया ना, जो शरीयत ने हुक्म दिया हमें तो उसके मुताबिक चलना है। अब कहीं की भी अंगूठी हो, अजमेर शरीफ की हो या दाता दरबार की हो, कहीं की भी हो, या मदीने शरीफ की हो या मक्के शरीफ की हो, हमें अल्लाह और रसूल का हुक्म मानना है, तो हमें उनकी इताअत करते हुए अपनी जिंदगी गुजारनी है, ना कि वहां से ली हुई चीज़ पहनकर गुनाह करना है। तो यानी वहां से अगर कोई चीज मिले कहीं से भी मिले तो ये जायज नहीं होगा पहनना, क्योंकि इसका ताल्लुक शरीयत से है।
बाज़ औक़ात सगीदी ये लोग जो है वो उतारने के लिए रजामंद होते नहीं हैं, वो समझते हैं कि हमारी ज़िंदगी में कुछ अगर पॉजिटिव हो रहा है तो वो इस अंगूठी के पहनने के बाद से जो है वो सिलसिला कारगे शुरू हुआ है। तो अब हमने ये 2 3 अंगूठियाँ पहनी हुई हैं, आप तो बड़ी आसानी से कह रहे हैं भाई इनको उतार दें, आप तो कहते हैं उतार दें, तो हम तो उसको उतार देंगे, अब बाद में क्या होगा इसको कौन फेस करेगा, ये भी एक तबका है मौजूद है।
तो क्या जिसने 3 अंगूठियां पहनी उसको मौत नहीं आएगी क्या? क्या
आएगी जी, क्यों नहीं आएगी,
बीमार नहीं होगा कभी भी? वो
बीमार भी हो जाएगा जी।
हो जाएगा ना।
हाँ जी
तो अब इसका प्रूफ कहाँ से आ गया कि भाई ये जो जब से 3 अंगूठियां पहनी ने तब से जो है ना वो ये जो है ना वो परेशानी से रुकावट बन गई 3 अंगूठियां? सब प्रूफ कहाँ से लाएंगे?
प्रूफ तो नहीं है जी।
नहीं है ना। फिर अभी तो बात बहस आगे निकले, जादू के भी कुछ कमालत होते हैं। दज्जाल बारिश बरसाएगा, सब्जा उगाएगा, और जो भटकने वाला वो भटक जाएगा, गुजर है कि उसको खुदा मान लेगा, कहाँ यार ये। तो अब अगर किसी आमिल ने दी जो कि खैर शराय, ठीक है, क्योंकि जो शरीयत का पाबंद होगा भी 3 अंगूठियां देगा ही नहीं, किसी अगर सना के आमिल ने 3 अंगूठियां दी पहनने के लिए और कुछ अगर जाहिर हो भी गया, कुछ अच्छा हो भी गया, तो फिर हमें हुक्म तो हमें जहर अल्लाह का मानना है, अल्लाह रसूल का मानना है। और सूद है, बजाय फायदा है सूद में,
जी है जी,
अच्छा बैठे बैठे फायदा है,
बैठे बिठाए फायदा,
मुफ्त में फायदा है,
मुफ्त में फायदा,
आसानी से फायदा है,
आसानी से फायदा,
अल्लाह ने क्या फरमाया है?
हराम है।
हराम है। फिर हमें इसको देखना है ना, अल्लाह के हुक्म को देखना है ना, हमें हमें तो हराम को देखना है कि हराम है, बस खत्म। अच्छा फिर होता ये कि जैसे सूद की नहोस होते ना बाद, अब जो 3 अंगूठियां पहना है तो ये भी नुकसान तो उठाते बाद में, ऐसा नहीं कि हमेशा जो ना वो आपको कोई ऐसा मिलेगा नहीं, जब जो ना वो फुला जो था ना वो 3 अंगूठियां पहनता रहा और वो बिल्कुल जो ना उसको कोई मसला हुआ ही नहीं है, कोई आपको दिखा दे कोई दुनिया में ला के ऐसा कोई हो तो ये जरूरी नहीं है। बिल्फर्ज अगर हो भी गया तो शोबदे बाजी, शोबदा गैर मुस्लिम अगर दे तो इस्तिदराज है ये, फांसी के मौली नगर दे तो इस्तेदराज है।
सही है।
तो जाहिर है कि हमें अल्लाह रसूल का हुक्म मानना है।
मरहबा। तो बात वन शॉट यही हुई कि अगर तो शरीयत के मुताबिक वो नहीं है जो पहना हुआ है तो उसको उतारना है,
उसको उतारना है और तोबा भी करनी है,
सही।
और जिन जिनको पता था उनको तोबा का इजहार भी करना पड़ेगा। अस्सिर्रु बिस्सिर्री वल अलानिया तो बिल अलानिया, चूंकि अंगूठी एक हाथ में नजर आ जाती है ना उमूमी तौर पे, उसे बताना पड़ेगा ये सने जो है वो यतीन जो मैं पहनता था नाजायज था, अब मैंने उसे तोबा कर
तोबा
लिया।
कर, ठीक है। जंजीर तो किसी भी एतबार से यूं जो चेन जंजीर बोल रहा हूँ लेकिन उसको इंग्लिश में लफ्ज बोले तो चेन
चेन,
नहीं है,
हाँ
तो चेन तो किसी भी एतबार से जो है ना वो दुरुस्त
तो जायज दुरुस्त ही नहीं, बिल्कुल
इस तरह जो बाज का ये ब्रेसलेट टाइप जो है ना
नहीं नहीं ये
ये
भी
भी
नहीं,
पहना होता है इस
नहीं नहीं
तरह
ये
से।
भी नहीं, ना गले में ना हाथ में,
हाँ
बिल्कुल जायज नहीं।
ठीक है। अल्लाह हमें इन चीज़ों से बचने की तौफीक अता फरमाए।
आमीन,
शरीयत की इताअत में अल्लाह रसूल की इताअत में ही बरकत है,
बरकत
रहमत है।
है।
अल्लाह हमें ये अमल पैरा रहने की तौफीक अता फरमाए। दाऊद
आमीन,
स्वामी के दीनी माहौल से बचता रहेंगे तो इंशाल्लाह खैर मिलेगी। बरकत अगर जिंदगी में चाहिए तो इसका तरीका अल्लाह की नाफरमानी करके अगर कोई बंदा सोचे बरकत मेरी जिंदगी में होगी तो ये तो होने वाला है नहीं। बरकत जिंदगी में लानी है तो इसके लिए क्या करना पड़ेगा, कुछ इस हवाले से भी इरशाद फरमाए सकीदे। अगर मैं चाहूं मेरे रिज्क में बरकत हो जाए, मेरे माल में बरकत हो जाए, मेरे जो काम अटके हुए हैं ये सवर जाएं, परेशानियां जो है ये कम होती चली जाएं और राहतों का ग्राफ जो है ये कुछ बेहतर होना शुरू हो जाए, इसके लिए फिर क्या करना पड़ेगा। अंगूठियां तो आप कह रहे हैं भाई इससे तो कोई बनने बनाने वाला मामला है नहीं, बन भी जाए तो फिर अल्लाह रसूल के चूंकि नाफरमानेंगे से बचना ही है, तो कोई बताएं फिर क्या करें।
कुरान पाक की तिलावत करें,
सुभान अल्लाह,
जिक्र अस्कार करें, दुरूद शरीफ पढ़ें, नेकी की दावत दें, गुनाहों से रुकें भी और रोकें भी, नमाज तो फर्ज तो पढ़नी है, नवाफिल की कसरत करें, नवाफिल पढ़ें, बरकत ही बरकत है, और क्या चाहिए आपको।
या मरहबा, मदीना मदीना जी, कॉल लेते हैं।
बच्ची का नाम अजवा रखना कैसा?
जी हजूर,
अजवा रखना बिल्कुल जायज है। अजवा तो वैसे जो ना वो मुबारक खजूर का नाम है कि दुनिया की अजीम तरीन खजूर हम कह सकते हैं,
सुभान अल्लाह,
कि कोई खजूर ऐसी नहीं कि जिसके खाने से जादू की काटो या उस दिन जादू नहीं होगा। अजवा के बारे में जो सात खजूर खाएगा उस जादू उस दिन जादू असर नहीं करेगा।
सुभान अल्लाह,
तो और कोई खजूर के बारे में ना पढ़ा ना सुना, अजवा हमारे शेरे खातून नबीयिन की खजूर है।
सुभान अल्लाह, क्या बात है, कॉल लेते हैं।
मेरा ये सवाल है कि कोई चीज़ इंसान से चली जाए तो उसका गम होता है, क्या कोई गम काबिले तारीफ भी होता है?
गम और काबिले तारीफ,
देखिए गम की दो किस्में, एक ही काबिल तारीफ और एक काबिल मजम्मत। काबिल तारीफ तो ये कि खुदा ना खास्ता कोई नेक अमल छूट गया, या बेचारा जो ना पूरी जो ना वो तैयारी करके सोया था फजर में आँख ना खुले, अब जो उसको गम लगा ये काबिल तारीफ है।
सही।
कि क्या बईद के इसी गम के सबब उसकी मगफरत हो जाए। रहमत बहा नामी जोयद, रहमत बहा ना मी जोयद, कहने अल्लाह ताला की रहमत जो कीमत तलब नहीं करती, वो तो बहाना तलाशती है।
क्या बात,
ये क्या भाई कैसी गम के सबब उसकी जो ना वो मगफरत हो जाए बेहसाब। वो दूसरा ये कि कुछ दुनिया भी नुकसान है, कुछ दुनिया भी तकलीफ पहुंची, अब ये अगर गम लगा तो ये जैसा गम तो जरा ये थोड़ा काबिल मजम्मत है, माल जाने पर उसको गम लगा तो किसकी मजम्मत की गई है, क्योंकि नहीं उसको ऐसा गम लगा कि अब इस गम में उसने सब कुछ इसने छोड़ ही दिया, अब ये काबिल मजम्मत है।
मेरा ये सवाल है गमों पर सबर कैसे किया जाए?
एक तो ये देखें कि जो भी गम होता है जरा कि ये जरा कि जो उसे तकलीफ पहुंचती है अल्लाह ताला की तरफ से पहुंचती है ना, तो अब अगर वही रजाए मौला जो मेरे शुरू में बात हुई थी ना, रजाए मौला आजम मौला, अच्छा फिर ये देखें कि इमाम हुसैन रदियल्लाहु तआला अन्हु इनको भी तकलीफ पहुंची, इन्होंने भी सब्र किया, अच्छा हजरत यहया अला नबीना वालिस्सलाम इनके साथ जो मामला हुआ था इन्होंने सब्र किया, तो और भी अंबिया कराम अलैहिम सलात व सलाम है और सहाबा कराम अलैहिम रिदवान है कि जो
हजरत ज़करिया अलैहि सलाम, हजरत अय्यूब
अलैहि सलाम,
सलाम की पूरी
सहाबा कराम, यानी ज़ाहिर है कि हम अपने असलाफ को देखें कि उन्होंने किस तरह मुसीबतों पर सब्र किया। अच्छा हमारे साथ दो ऐसी मुसीबत है ही नहीं कि वो तलवार लेके खड़ा हो और सामने हमारे लश्कर खड़ा हो मुकाबले के लिए, ऐसी मसूद नहीं कि हमें जो ना वो खोलती कढ़ाई में डाल दिया जाएगा, ऐसा तो नहीं है ना अल्हम्दुलिल्लाह। तो हमें अपने असलाफ को याद करें और उनकी मुसीबतों को याद करते हुए जो ना हम सब्र हासिल कर सकते हैं, सब्र करना सीख सकते हैं।
میرے اس حوالے قرآن پاک کو بغیر زبان ہلائے آنکھوں سے دیکھ کر دل میں پڑھا جائے تو کیا یہ ٹھیک ہے؟
قرآن پاک ایسی کتاب ہے کہ جس کو پڑھنا بھی عبادت ہے یا ثواب ہے، چھونا ہاتھ لگانا بھی ثواب ہے، اور دیکھنا بھی ثواب ہے، عبادت ہے.
ٹھیک.
اچھا اب کیا ہے کہ چونکہ وہ اس نے چھویا ہوا ہے، اگر اس نے پکڑا ہوا ہے ہاتھ میں اور دیکھ بھی رہا ہے، تو ان دو چیزوں کا تو اس کو ثواب مل رہا ہے. اب دل میں پڑھنا تو اس کا ظاہر ہے کہ چونکہ پڑھنے کی تعریف ہے کہ بندہ اتنی آواز سے پڑھے کہ اس کے کان سن لیں، جبکہ شور و غل وغیرہ نہ ہو یا یہ کہ بہراپن وغیرہ نہ ہو، یعنی اتنی آواز سے پڑھے، تو پڑھنے کی تعریف میں یہ آتا ہے.
ٹھیک.
تو لہٰذا ان دو چیزوں کا تو ثواب ملے گا.
صحیح. پڑھنے کا ثواب نہیں ملے گا،
پڑھنے کا ثواب
کیونکہ پڑھنا قرار نہیں پائے گا،
پڑھنا قرار نہیں پائے جائے گا.
ٹھیک ہو گیا. یہ پتہ چل گیا کہ زبان سے پڑھنا اور اتنی آواز سے پڑھنا کہ اپنے کان سننے یہ ضروری ہے. ایک طبقہ ہے جس کا کام یہ ہے کہ وہ قرآن کریم اٹھاتا ہے اور وہ صرف کیا کرے گا، آیت مبارکہ کے اوپر انگلی پھیرتا جائے گا. ایک طبقہ تو سیدی یہ ہوتا ہے. ٹھیک ہے. ایسے بلکہ اس کو یوں کر لیتے ہیں، دعوت اسلامی کی اپلیکیشن ہے القرآن الکریم کے نام سے، اس میں بھی الحمدللہ رب العالمین آپ کو جو ہے یہ قرآن کریم کا نسخہ جو ہے ملے گا. اور جیسے یہ آپ دیکھیں اس میں ہے، اور اس میں کیا کرتے ہیں تو جیسے انگلی جو ہے نا وہ کیا کرتے جائیں گے، اس کے اوپر پھیرتے جائیں گے. بعض کیا کرتے جائیں گے، انگلی پھیرتے جائیں گے. ٹھیک ہے. اچھا بعض کیا کریں گے، بعض جو ہے نا وہ بسم اللہ بسم اللہ پڑھتے جائیں گے، یعنی بسم اللہ الرحمن الرحیم بھی نہیں پڑھیں گے، بسم اللہ جو ہے وہ پڑھتے جائیں گے. اور پھر یہ ہے کہ جی آج ایک پارا ہم نے جو ہے وہ پڑھ لیا ہے، تو کیا کہیں گے اس انداز پر آپ؟
ہاں دیکھیے، اس کو ایک پارا پڑھنا تو نہیں کہا جائے گا، البتہ انگلی پھیرنے کا ثواب تو ملے گا کیونکہ کو چھونا تو پایا گیا. البتہ پڑھنے کا اس کو نہیں کہہ سکتا میں نے اتنا پڑھا ہے، وہ یہ کہہ سکتا میں نے پورے جو پارے کی زیارت کی ہے، یہ کہہ سکتا ہے، پڑھنا تو یہ نہیں کہلے گا. تو بیچارہ پڑھنا نہیں جانتا وہ،
ایسا ہی
ٹھیک ہے، نہیں پڑھنا جانتا تو ہم ذرا اس کے بارے میں اس نے ذہن رکھے کہ جو سورہ فاتحہ اور کوئی بھی ایک سورت وہ صحیح مخارج اس نے پڑھنا سیکھ لی ہوگی تاکہ اس کی نماز درست ہو جائے. اب اگر یہ پورا قرآن پاک پڑھنا نہیں جانتا تو اس طرح اگر زیارت کرتا ہے، اس طرح کرتا ہے تو یہ جائز ہے، ثواب کا کام ہے. ٹھیک ہے. مگر اس کو چاہیے کہ وہ پڑھنا سیکھے اور اس کی تلاوت کرے.
مرحبا.
زیادہ ثواب کا حقدار بنے.
جی.
یار ہم کیسے ہیں کہ ہم قرآن پاک پڑھنا نہیں جانتے، یہ کیا؟ تو ہمیں تلاوت کرنے آنی چاہیے اور اس پر ہمیں اللہ تعالیٰ کا شکر بھی ادا کرنا چاہیے.
جی.
یہ مبارک کتاب ہے،
سبحان اللہ.
یار 1400 سال ہو گئے، کیسے کیسے زلزلے آئے، یہاں میری زلزلے سے یہاں مراد یہ ہے کہ کیسے کیسے طوفان آئے.
جی.
مسلمانوں کو مٹانے کے لیے.
جی.
اسلام کو مٹانے کے لیے. تو کیا انہوں نے قرآن شریف کے بارے سے کوشش نہیں کی؟ نہیں سوچا ہوگا انہوں نے. وہ کیسے کریں گے کہ اس کا ذمہ اللہ تعالیٰ نے خود لیا ہے، اس میں کوئی تبدیلی نہیں ہو سکتی. تو دیکھیں کہ یہ اس میں اب تک کوئی تبدیلی ہوئی نہیں ہے.
جی.
اور تا قیامت تک کوئی تبدیلی نہیں کر سکتا، کوئی بھی ممکن ہی نہیں ہے.
ٹھیک ہو گیا. مدرسۃ المدینہ بالغان دعوت اسلامی کا بڑا پیارا جو ہے وہ شعبہ ہے، تو جہاں پر بھی الحمدللہ رب العالمین مبلغین دعوت اسلامی ہیں، اور مدرسۃ المدینہ بالغان مساجد میں الحمدللہ مختلف جگہوں پر جو ہے وہ لگایا جاتا ہے، عشاء کی نماز کے بعد لگتا ہے الحمدللہ، تو اس میں باقاعدہ طور پر جو بڑے اسلامی بھائی ہوتے ہیں ان کو پڑھایا جاتا ہے. تو آپ خود جو ہے وہ اس میں شرکت فرمائیں اور سیکھیں، اور سیکھنے کی اپنی زندگی کو لرننگ موڈ پر رکھیں، سیکھتے رہیں گے، قرآن پڑھتے پڑھتے قرآن سیکھتے سیکھتے دنیا سے جائیں گے تو انشاءاللہ الکریم اس کی برکتیں دنیا کے اندر بھی پائیں گے اور آخرت میں بھی اور قبر میں بھی انشاءاللہ نصیب ہوں گی. بلکہ نبی کریم صلی اللہ علیہ وسلم نے تو یہاں تک جو ہے وہ ارشاد فرمایا، فرمان شان کا مضمون ہے کہ جو قرآن کریم درست طریقے سے پڑھنے کی کوشش کرے، یعنی وہ کوشش کر رہا ہے، جسے کوشش کہتے ہیں یہ اس کا ایک اپنا مضمون مفہوم ہے نا، وہ کر رہا ہے، سیکھ رہا ہے، کوشش کر رہا ہے، ایفرٹ کر رہا ہے لیکن صحیح نہیں پڑھ پا رہا، تو اسے بھی ڈبل اجر جو ہے وہ عطا کیا جائے.
بالکل.
تو اللہ پاک ہمیں درست طریقے سے پڑھنے کی توفیق عطا فرمائے.
آمین. الحمدللہ کریم دعوت اسلامی کے دینی ماحول کی برکت ہے کہ یہاں جو ہے وہ 50 سال سے اوپر والے بھی جو ہے نا 55 سال اوپر والے بھی وہ قرآن پاک جو ہے نا وہ صحیح تعلیم حاصل کرتے ہیں، سیکھتے ہیں، بالکل کوششیں کرتے ہیں اور کئی لوگ کامیاب بھی ہوئے ہیں.
کال لیتے ہیں.
میرا یہ سوال ہے، دو قرآن پاک ایک بڑی سائز میں ہو جبکہ دوسرا چھوٹے سائز میں، اس کے اوپر رکھا ہو، قرآن کریم اٹھاتے ہوئے اوپر والا قرآن پاک نظر نہ آنے کی وجہ سے زمین پر گر جائے، تو اس کا کیا حکم ہو؟
ہاں دیکھیے، اس میں جو نا کوئی کفارہ نہیں ہے، کچھ بھی نہیں ہے، بس یہ ہے کہ فوری جو ہے وہ اٹھا لے اور چوم کر رکھ دیں. چومنا بھی فرض واجب نہیں کہ بس وہ رکھ لے، البتہ یہ کہ قرآن پاک چومنا جو نہیں، یہ فاروق اعظم رضی اللہ تعالیٰ عنہ سے ثابت ہے،
بالکل ثابت ہے، درست فرمایا.
اور دوسرا یہ کہ اس کو جو ہے نا وہ رکھنا تو احتیاطی سے چاہیے کہ جس میں کوئی ایسا خطرہ نہ ہو، اس کو پیش نظر رکھنا چاہیے جب بھی رکھیں تو.
قرآن مجید کی پرنٹنگ کے اعتبار سے جو ہے وہ بعض لوگ جو ہے وہ ایسا پیج استعمال کرتے ہیں، ایسا پیپر استعمال کرتے ہیں کہ بہت ہی ہلکی، اور یوں بولیے کہ اب میں لفظ استعمال نہیں کرنا چاہ رہا، ہلکی اتنی یہ ٹھیک ہے، ہلکی کوالٹی کا جو ہے نا وہ پیج ہوتا ہے. اس پر کیا رائے ہے آپ؟
میں نے کبھی دیکھا نہیں ہے اس طرح کا، اب اگر آ رہا ہو تو الگ چیز ہے. جو ہم نے ذرا دیکھے مقتدی المدینہ کے اور
جی،
تو اگر ایسا ہے تو نہیں، بالکل یہ دوسرے کے کہیں سے بھی اگر شہید ہو گیا یہ پیپر جو ہلکا ہوگا تو اس کا پھر یہ دوسرے کے جب ہلکا ہوگا تو پھر یہ بھی ہوگا ٹرانسپیرنٹ بھی ہوگا ایک طرح سے، کہ پچھلی آیت کے کچھ الفاظ بھی حروف میں نظر آ رہے ہوں گے، اب یہ پڑھ رہا ہے تو یہاں پہ بھی غلط فہمی ہو سکتی ہے، یہ کچھ کا کچھ پڑھ سکتا ہے. یہ تو بالکل درست نہیں ہے، بالکل سے بچنا چاہیے کہ اعلیٰ کوالٹی ہو اور اعلیٰ جو ہے نا وہ ٹائپنگ ہو رہی ہو، ساری طرح کی وہ بائنڈنگ بھی اچھی ہونی چاہیے.
مرحبا جی. کون
انسان کو پہنچنے والے غم و مصیبت میں اللہ پاک کی کیا حکمتیں ہو سکتی ہیں؟
اللہ تعالیٰ کی جو حکمت ہے نا وہ اللہ تعالیٰ ہی جانتا ہے، کہ اس کے ہر کام میں جو نا وہ کئی جو نا ہزار پوشیدہ حکمتیں ہوتی ہیں جو کہ ہم نہیں جان سکتے، وہ رب تبارک و تعالیٰ ہی جانتا ہے. چونکہ بعض اوقات یہ ہوتا ہے کہ اللہ تبارک و تعالیٰ اپنے بندے کو غم میں مبتلا فرماتا ہے، اب وہ بندہ جب صبر کرتا ہے تو وہ پھر ترقی بھی کرتا ہے وہ شخص. دوسرے کہ ہم پر جو یہ مصیبتیں وغیرہ آتی ہیں نا، اگر چاہیے ہمیں تو اس کی وجہ نہیں معلوم، مگر یہ ہمارے بھلے اور بہتری کے لیے آتی ہیں. جیسا کہ حضرت صہیب رومی رضی اللہ تعالی عنہ سے روایت ہے کہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، مؤمن کے معاملے پر تعجب ہے کہ اس کا سارا معاملہ بھلائی پر مشتمل ہے، اور یہ صرف اسی مومن کے لیے ہے جسے خوشحالی حاصل ہوتی ہے تو شکر کرتا ہے، یعنی جسے خوشحالی حاصل ہوتی ہے تو شکر کرتا ہے، کیونکہ اس کے حق میں یہی بہتر ہے، اور اگر تنگ دستی پہنچتی ہے تو صبر کرتا ہے تو یہ بھی اس کے حق میں بہتر ہے. تو دیکھیں کہ یہاں کیا فرمایا گیا کہ مومن کا جو نا سارا معاملہ بھلائی پر مشتمل ہے، نعمت ملی تو شکر، شکر میں بھی بھلائی ہے، اور مصیبت پہنچی، غم پہنچا، تکلیف پہنچی تو صبر، اس میں بھی بھلائی ہے، اور دونوں میں ثواب ہے، شکر میں بھی صبر میں بھی. بعض وقت یہ بھی ہوتا ہے کہ غم جو نا یہ درجات کی ترقی کا سبب بھی بنتا ہے، جیسا کہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے، جب بندے کا اللہ کریم کے ہاں کوئی مرتبہ مقرر ہو اور وہ اس مرتبے تک کسی عمل سے نہ پہنچ سکے تو اللہ کریم اسے جسم، مال یا اولاد کی آزمائش میں مبتلا فرماتا ہے، پھر اسے ان تکالیف پر صبر عطا فرماتا ہے، صبر کی توفیق عطا فرماتا ہے، یہاں تک کہ وہ اللہ کریم کے ہاں اپنے مقرر درجے تک پہنچ جاتا ہے.
یا مرحبا، سبحان اللہ.
تو لہٰذا ہمیں پریشان نہیں ہونا چاہیے، ہمیں اللہ تعالیٰ کی رضا پر راضی رہنا چاہیے.
مرحبا.
اچھا، ایک طرف تو غم جو ہے نا وہ کیا کہتے ہیں کہ ترقی درجات کا سبب بنتا ہے، تو دوسری طرف یہ کہ گناہوں کی معافی کا بھی بنتا ہے ذریعہ، گناہوں کے جھڑنے کا بھی یہ سبب بنتا ہے. جیسا کہ مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالیٰ علیہ فرماتے ہیں نا کہ حضرت سیدنا بایزید بستامی رحمۃ اللہ تعالیٰ علیہ کسی جگہ سے گزر رہے تھے تو آپ نے دیکھا کہ ایک بچہ جو نا وہ کیچڑ میں گر گیا ہے اور اس کے کپڑے اور جسم جو نا وہ کیچڑ میں لتھر گئے ہیں، اور لوگ دیکھتے ہوئے گزر جاتے ہیں لیکن کوئی بھی اس کی پرواہ نہیں کرتا. کہیں دور سے ماں نے دیکھا، دوڑتی بھی آئی اور دو تھپڑ بچے کے لگائے، کپڑے اتار کر دھوئے، اسے غسل دیا. تو حضرت بایزید بستامی رحمت اللہ تعالی علیہ جو نا وہ یہ دیکھ کر ان کو وجد آ گیا اور فرمایا، یہی حال ہمارا اور رحمت الہی کا ہے کہ ہم گناہوں کی دلدر میں لتھڑ جاتے ہیں، کسی کو کیا پرواہ، مگر رحمت الہی کا دریا جوش میں آتا ہے، ہم کو مصیبتوں کے ذریعے درست کیا جاتا ہے اور توبہ و عبادات کے پانی سے غسل دے کر ہمیں جو نا وہ صاف کیا جاتا ہے. اب اس کے بعد جو نا مفتی صاحب فرماتے ہیں کہ جب مہربان ماں کچھ سزا دے کر تنبیہ کر سکتی ہے تو خالق و مالک اس سے کہیں زیادہ مہربان ہے۔
سبحان اللہ۔
اور بعض اوقات وہ سزا دے کر، غم دے کر اصلاح فرماتا ہے۔
یا مرحبا۔ سبحان اللہ۔
تو یہ ہے غم کے حوالے سے۔
اللہ ہمارے اوپر رحمت فرمائے،
اللہ ہمارے پر رحم فرمائے، اللہ ہمارے لیے آسانی فرمائے۔
یہ تمنا پھر بندہ کرے کہ بھئی غم آتے رہیں زندگی میں اور جان گھلاتے رہیں اور اس طرح کا معاملہ ہوتا
نہیں۔ ہمیں تمنا جو ہے نا وہ عافیت ہی کی کرنی چاہیے، ہمیں اللہ تعالیٰ سے عافیت ہی طلب کرنی چاہیے، عافیت ہی کا سوال کرنا چاہیے۔
یا
اللہ ہمیں عافیت عطا فرما۔ اللہم انی اسألک المعافتا فی الدنیا والآخرہ۔ اے اللہ کریم، میں جو نا تو اس سے معافی کا سوال کرتا ہوں۔
یہ بھی ہے اللہم انی اسألک العفو والعافیہ۔ ایک ہے جی العفو ہے، اف یہ یا اللہ تو میرے گناہوں سے درگزر فرما، ان کو مٹا دے
جی۔
اور عافیہ یہ ہے کہ مجھے عافیت عطا فرما۔
بالکل، وہی کہ تقریباً جو مفہوم ایک ہی ہے، مفہوم تو ایک ہی ہے معافی کا۔
ٹھیک ہو جی۔ کون؟
میرا سوال یہ ہے کہ بعض لوگ بہت زیادہ شکی مزاج ہوتے ہیں، بات بات پر شک کرنا اور بدگمانی کرنا ان کی عادت ہوتی ہے، اس بارے میں آپ کیا فرماتے ہیں؟
ہاں یہ تو واقعی کہ یہ تو بڑا خطرناک ہے۔ بعض لوگ واقعی ایسے شکی ہوتے ہیں کہ جیسے وہ ظاہر کہ مختلف یعنی دونوں میں یہ مرد میں بھی ہے عورت میں بھی ہے، بعض مردوں میں شکی ہوتے ہیں بعض عورتوں میں شکی ہوتے ہیں۔ اگر عورت نے تھوڑا سا فون نہ اٹھایا تو اب یہ مرد کو شکوں کو پتہ نہیں کیا، اب یہ جو ہے نا وہ بالکل بے وسوت میں فون کرے تو کیا کر رہی تھی، اب وہ یوں جو نا وہ شک کرے گا۔ جیسے نا بعض عورتیں بھی شک کرتی ہیں اپنے مردوں پہ، ہاں بھائی کہاں تھے کیوں نہیں آئے، تو یوں تو ظاہر کہ اس طرح شک کرنے سے جو نا وہ زندگی اچھی نہیں گزرتی، تکلیف دہ گزرتی ہے۔ لہٰذا شک نہ کریں یار، نارمل رہیں۔ اور ویسے بھی ہمیں جو ہے وہ جو ہے نا قرآن پاک میں نا یا ایھا الذین آمنوا اجتنبوا کثیرا من الظن ان بعض الظن اثم ولا تجسسوا، کہ اے ایمان والو بہت گمانے سے بچو، بے شک کوئی گمان گناہ ہو جاتا ہے، اور عیب نہ ڈھونڈو۔ تو اب چونکہ بندہ جب شکی ہوگا اور جب یہ بدگمانی کرے گا تو اب ظاہر ہے کہ یہ وہی آ جائے گا، ان بعد الظن اسم، تو اب یہ ظاہر ہے کہ وہ گناہ میں آ جائے گا، اب یہ بدگمانی میں آئے گا، یہ تو یہ گناہ ہو گیا۔ اور خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا، کچھ غیرتیں وہ ہیں جنہیں اللہ کریم پسند فرماتا ہے، اور جبکہ کچھ غیرتیں وہ ہیں جنہیں وہ ناپسند فرماتا ہے۔ اب وہ غیرت جسے اللہ کریم پسند فرماتا ہے وہ مشکوک چیزوں میں غیرت کرنا ہے، مشکوک چیزوں میں غیرت کرنا ہے، نہ کہ ان چیزوں کو مشکوک کرنا ہے۔ اور جسے ناپسند فرماتا ہے وہ غیر مشکوک چیزوں میں غیرت کرنا ہے۔ ابھی صدی سے پاک کی شرح کرتے ہوئے مفتی احمد یار خان نعیمی رحمۃ اللہ تعالی علیہ فرماتے ہیں کہ مومن کی بعض شرم و حیا اللہ تعالیٰ کو پیاری ہیں اور اس پر اسے ثواب ملے گا، اور بعض غیرتیں اللہ تعالیٰ کو ناپسند ہے جس سے بندہ عذاب کا مستحق ہوگا۔ مزید فرماتے ہیں کہ غیر مرد کا گھر میں آنا، اپنی بیوی کو اس سے کلام کرتے دیکھنا، اس پر غیرت کھانا، یہ قوت ایمانی کی علامت ہے، قوت ایمانی کی دلیل ہے یہ۔ اور اسی طرح خود اجنبی عورت سے خلوت یعنی علیحدگی اختیار کرنے پر غیرت کرنا، کہ اس سے دوسروں کا ہم پر شبہ ہو سکتا ہے، یا بندہ ذرے کہ وہ ہے نا کہ جہاں مرد اور ہو تنہا تو پھر شیطان ہوتا ہے، تو یہ جو نا یہ غیرت جو ہے نا یہ اللہ تعالیٰ کو پیاری ہے، یہ پسندیدہ غیرت ہے۔ اور فرماتے ہیں کہ بلا وجہ کسی پر بدگمانی کرنا یہ غیرت نہیں ہے بلکہ تو فتنہ و فساد کی جڑ ہے۔ اور بعض خاوندوں کو فرماتے ہیں کہ بعض خاوندوں کو اپنی بیویوں پر بلا وجہ بدگمانی رہتی ہے جس سے ان کے گھروں میں دن رات جھگڑے رہتے ہیں، تو یہ غیرت اللہ تعالی کو ناپسند ہے۔ تو اب اس میں دیکھیں کہ بندے کو چاہیے کہ جانبین یعنی دونوں کو چاہیے کہ اس طرح شک نہ کریں اپنے آپ پر۔ ہاں اگر کوئی ایسا معاملہ ہو بھی تو ان کو چاہیے کہ وہ جو ہے نا وہ کوئی ایسا معاملہ ہو جائے تو بدگمانی جیسے ہو جائے تو اب سامنے والے چاہیے کہ وہ بدگمانی دور کرے۔ اب جیسے عورت مرد کو جو ہے عورت پر بدگمانی ہوگی औरत अगर समझदार है तो वो अक्ल और दानिश से काम ले, उसकी बदगुमानी दूर करे। और इसी तरह मर्द को, अगर मर्द के बारे में औरत को बदगुमानी है तो मर्द को भी चाहिए कि अपनी बदगुमानी दूर करे।
सही।
इसी तरह हर फर्द के लिए तोहमत की जगहों से बचो। अब यहाँ ये अर्ज कर दूं कि अब अगर कोई शराब खाने के बाहर खड़ा है, अब ये बोले कि कोई मुझे बदगुमानी ना करे, तो ये मुमकिन नहीं है। चूंकि शराब खाने के बाहर खड़ा होना
जी,
ये खुद इसने अपने आप को एक तरह से जिल्लत पर पेश किया है, अपने आप को जो ना बदगुमानी पर पेश किया है। तो यहाँ अगर कोई खड़ा है तो ये फिर ये नहीं कहा जाएगा कब जो ना इसके बारे में बदगुमानी मत करो, क्योंकि तो खुद इसने पेश किया है। अच्छा, दूसरा ये कि असर का वक्त कम होता है दीगर नमाजों के मुकाबले दिन में, क्योंकि फजर नमाजों लोग घर में होते हैं। अभी असर के वह दुकान पर बैठा हुआ है, नमाज पढ़ने नहीं जा रहा, उठा ही नहीं नमाज पढ़ने के लिए, यहाँ तक कि मगरिब हो गई, अब ये बोले मेरे को बदगुमानी ना करे। इसने खुद अपने आप को पेश किया है कि मार्केट में ही बैठा हुआ है और नमाज पढ़ने के लिए नहीं उठ रहा, ये नमाज के टाइम पे वहीं मौजूद है। तो अब जहर के ये जो उसकी हरकत है, अब अगर कोई कहता है कि अरे देखो यार ये बेनमाज की, तो अलानिया भी कर रहा है एक तरह से कि वहीं पे बैठा हुआ है। अलबत्त अगर तवज्जो नहीं है, किसी ने तवज्जो दिला दी, हमें भी चाहिए कि किसी को देखें तो तवज्जो दिला देंगे और वो नमाज। तो जो ऐसे होता है ना नमाजी, उनकी फौरी तवज्जो, तो हाँ मुझे तो होश ही नहीं, तो तवज्जो ही नहीं थी, बस हो जाता है ऐसा कि बंदे की तवज्जो नहीं होती। बाजूद इससे भी होता है बंदा गाड़ी चला रहा है उसकी तवज्जो नहीं होती कि सामने क्या है, बाजू एक्सीडेंट इस तरह भी होते हैं। तो ये थोड़ी कि जहर की जानिबन से गलती होती है, या तो एक तरफ से तो गलती होती है, तो बाद असल तवज्जो नहीं होती, या बाजू होती है कि तवज्जो है गाड़ी बेकाबू हो गई, या जब तवज्जो गई तो उस वक्त जो ना वो गाड़ी बेकाबू हो चुकी थी, अब काबू में आना मुश्किल। तो बाजूकत इस तरह के मामले होते हैं। तो लिहाजा अपने आप को तोहमत की जगहों से बचाओ। अब अगर तोहमत की जगह नहीं है, अब अगर कोई इसके बारे में कोई इस तरह का सोच रहा है, तो फिर सोचने वाला गलती पर है, उसे चाहिए कि अपनी सोच की इस्लाह करे। और इमाम अहले सुन्नत सैयद आला हज़रत रहमतुल्लाहि तआला अलैह फरमाते हैं ना कि खबीस जो गुमाने बद जो है ना, वो खबीस दिल से ही निकलता है। तो लिहाजा अपने दिल की इस्लाह करे, अपनी ग़िज़ा पे गौर करे, अपने दिन रात के मामलात पे गौर करे। जब इस तरह गौर करेगा तो इंशाल्लाह करीम उसका दिल क्लियर रहेगा।
अल्लाह पाक हमें इस तरह की बातों से बचने की तौफीक अता फरमाए, और इस तरह खलीफा मीर सुन्नत ने फरमाया खुद को तो मत की जगह से भी बचाएं और अपने आप को सस्पिशियस भी मत बनाएं। बाज लोगों की जो हरकतें सस्पिशियस मशकूक हरकतें होती हैं।
हाँ।
और ये आपने शायद देखा हो कि ना देखा हो कि लिखा होता है कि मशकूक चीजों पर
नजर रखें।
तो ये इस तरह का मामला होता है। दोबारा अल्लाह पाक हमें आफियत अता फरमाए, सलामती की अता फरमाए, और हमें दीन इस्लाम के अहकामात के मुताबिक ज़िंदगी गुजारने की तौफीक अता फरमाए। प्रोग्राम का वक्त जो है वो इख्तिताम को पहुंचा। मदनी चैनल देखते रहिए। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
खुलते नए हर दिन दिन अबवाबे जिंदगी, या रब हमें सिखा दे दे आदाब।